रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा निर्वाचन सम्बन्धमा निर्वाचन आयोग, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि बीच छलफल। निर्वाचन प्रक्रियामा सहभागी हुन सबै दलहरूलाई प्रधानमन्त्री सुशीला कार्कीको आह्वान। आगामी फागुन 21 गते हुने निर्वाचनमा 10,16,000 मतदाता थपिएको निर्वाचन आयोगद्वारा जानकारी। चालू आर्थिक वर्षको 5 महिनाको अवधिमा मुलुकबाट हुने निर्यातमा 58% वृद्धि। एआई वा अत्यधिक निर्भरताले मानिसको समस्या समाधान गर्ने क्षमतालाई कमजोर पार्ने एक अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्ष। र नवौं एनबीए भलिबल च्याम्पियनशीपमा पुरूषतर्फ 12 र महिलातर्फ 8 गरी कुल 20 टोली सहभागी हुने। प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा निर्वाचन आयोगले सरकार, राजनैतिक दलहरू र नागरिक प्रतिनिधिसँग छलफल गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकता अनुसार आगामी फागुन 21 प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताउनुभयो। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मनोनयन पत्र दाखिला भइसकेपछि सुरक्षा सम्बन्धी नीति तत्काल परिमार्जन नगरे निर्वाचनको समयमा समस्या आउन सक्ने भन्दै शान्ति सुरक्षा सम्बद्ध निकाय र गृह मन्त्रालयलाई समयमै तयारीका लागि आग्रह समेत गर्नुभयो। भण्डारीले गृह मन्त्रालयले शान्ति सुरक्षाका विषयमा आवश्यक प्रत्याभूति गरिसकेको र निर्वाचन आयोग र सरकार बीचको छलफलबाट सुरक्षामा कुनै कमजोरी नरहेको प्रतिबद्धता जनाइएको बताउनुभयो। वहाँले फागुन 21 गते हुने निर्वाचनका लागि मौजूदा कानून अनुसार कार्यविधि, निर्देशिका र आचार संहिता पनि तर्जुमा भइसकेको जानकारी गराउँदै अब दलीय सहमति र सरकारसँगको समन्वयमा आचार संहिता लागू गरिने उल्लेख गर्नुभयो। बैठकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेद्वारको नाम पेश गर्ने समय परिवर्तन गर्दा निर्वाचन प्रक्रियामा धक्का लाग्ने भन्दै समय परिवर्तन नगर्न राजनीतिक दल समक्ष आयोगले आग्रह समेत गरेको छ। घोषित निर्वाचन गर्न छोटो समय र सीमित जनशक्ति रहेकाले तालिका परिवर्तन गर्दा असहज हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले स्पष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनैतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गर्नुभयो। प्रधानमन्त्री कार्कीले सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेकाले ढुक्क भएर निर्वाचनमा होमिन अनुरोध समेत गर्नुभयो। बैठकमा नागरिक अगुवा सूर्य प्रसाद श्रेष्ठले आन्दोलनले नयाँ सरकार बनाएको र सरकारको आफ्नो उत्तरदायित्व भएको बताउनुभयो। सरकारलाई बाहिरी हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने उहाँको भनाई थियो। नागरिक अगुवा माधव प्रसाद पौडेलले निर्धारित अवधिभित्रै विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरेको खण्डमा पनि मतदान केन्द्र कहाँ राख्ने भन्ने दुविधा रहेको बताउनुभयो। देशभर 10,00,000 भन्दा बढ़ी मतदाता थपिएका निर्वाचन आयोगले जनाएको छ। फागुन 21 हुने प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा आज आयोजित सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले 10,16,754 नयाँ मतदाता थपिएको जानकारी दिनुभयो। वहाँले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या 114 पुगेको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन 21 गतेको चुनाव सफल पार्नु सबै नेपालीको दायित्व भएको बताउनु भएको छ। मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समयसम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मान्यता र नागरिक सर्वोच्चताको खिलाफमा हुने बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ। सभापति देउवा निवास महाराजगंजमा आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनैतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ। यसअघि गत मंगिर 19 गते पनि सभापति देउवा र अध्यक्ष ओली बीच भेटवार्ता भएको थियो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले 15 महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनु भएको छ। काठमाडौँ क्षेत्र नम्बर 6 आयोजित कार्यक्रममा महामन्त्री थापाले कंग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो। महामन्त्री थापाले जेन्जी पुस्ताको मर्म र भावना अनुसार दलहरू सचिएर अगाडि बढ़नुको विकल्प नभएको बताउनुभयो। मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समिति एमसीए नेपाल अन्तर्गत बन्ने दुईवटा सड़क आयोजनाका लागि करिब 2,37,00,000 अमेरिकी डलर बराबरको सम्झौता भएको छ। एमसीए नेपालले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका सड़क मरमत आयोजना कार्यान्वयनका क्रममा पूर्व पश्चिम राजमार्गको धानखोलाबाट लमही खण्डको स्तर उन्नतिका लागि करिब 2,00,00,000 अमेरिकी डलर बराबरको सम्झौता भएको हो। यसै गरी एमसीए नेपालले हालै उक्त सड़क खण्डको सड़क स्तर उन्नति कार्य र नारायणगढ़ मुगलिन सड़क खण्डको आवधिक मरमतको सुपरिवेक्षणका लागि करिब 36.6 लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ। यी आयोजना अन्तर्गत पूर्व पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको 40 किलोमिटर सड़क खण्डमा स्तर उन्नति गरी 12 मिटर चौड़ा गरिनेछ भने नारायणगढ मुगलिन सड़क खण्डको आवधिक मरमत गरिनेछ। गृहमन्त्री ओम प्रकाश अर्यालले विपद पूर्व तयारी, पूर्व सूचना र पूर्वानुमानमा आधारित पूर्व कार्यलाई अझ मजबूत, संस्थागत र व्यापक बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आजदेखि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड खुमलटारमा आयोजित पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी चौथो राष्ट्रिय सम्वादमा गृहमन्त्री अर्यालले दुई दिने राष्ट्रिय सम्वादले नयाँ सिकाई, नयाँ विचार र बलियो सहकार्यको आधार तयार गर्दै दीर्घकालीन रूपमा विपदबाट हुने मानवीय तथा भौतिक क्षति घटाउने साझा लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले सुनामी बाहेक सबै विपदका जोखिमबाट नेपाल प्रभावित रहेको जानकारी गराउँदै पूर्व तयारी गरेर प्रतिकार्यका लागि क्रियाशील हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले सरकारले राष्ट्रिय गौरवका आयोजना सकिएपछि मात्रै अरू आयोजनाहरू अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। वैदेशिक रोजगारीमा जाने श्रमिकको ऋणको भार कम गर्न र सुरक्षित आप्रवासन सम्बन्धी काम स्थानीय सरकारबाटै शुरू गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल एनएनएसएमले आज आयोजना गरेको कार्यक्रममा उहाँहरूले सकेसम्म कम लगानी गरेर श्रमिक विदेश जान सके मात्रै राष्ट्र र परिवारले लाभ लिन सक्ने बताउनुभयो। नेपाल चीनबीचको लेहेन्दे खोलामा मितेरी पुल पुननिर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ। मितेरी पुलको पुननिर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरूङतर्फ जाने सवारी चालकको पास नवीकरण प्रक्रिया हिजोबाट शुरू भएको हो। अन्तर्राष्ट्रिय नाका भएकाले सम्बद्ध दुई देशका अधिकारी बीचको बैठकपछि मात्र रसुवागढ़ी नाका सञ्चालन हुने दिन तोक्न सकिने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल गोरूसिंहे सड़क खण्डको स्तर उन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ। राष्ट्रिय राजमार्ग विस्तार गर्ने आयोजना अघि बढ़ेको 1 वर्ष हुन लाग्दा आवश्यक नदीजन्य सामग्री र माटोको अभाव हुँदा काम प्रभावित भएको हो। आयोजनाका लागि करिब 30 लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकामा हालसम्म करिब 5,80,000 घनमिटर मात्रै प्राप्त भएको आयोजनाका इन्जिनियर राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। राजमार्ग क्षेत्रमा पर्ने स्थानीय तहहरूलाई सम्भावित स्रोतको खोजी गरिदिन समेत उहाँले आग्रह गर्नुभयो। विश्व बैंकले 69 किलोमिटर लामो सड़क स्तर उन्नतिका लागि 35 अर्ब रूपियाँ उपलब्ध गराउने सम्झौता भएसँगै राजमार्गको स्तर उन्नति शुरू भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। एआईमा अत्यधिक निर्भर भएमा यसले समस्या समाधान गर्ने मानिसको क्षमतालाई कमजोर पार्न सक्ने एक अध्ययनले देखाएको छ। कार्नेगी मेलन विश्वविद्यालय र माइक्रोसफ्टले 319 जना प्रशासनिक कर्मचारीहरूमा गरेको सर्वेक्षणले एआई प्रयोग गर्दा आलोचनात्मक चेतको कम प्रयत्न भएको पाइएको थियो। युकेमा विद्यालयमा अध्ययनरत बाल बालिकामाथि पनि एउटा सर्वेक्षण गरिएको थियो, जुन अक्टोबरमा अक्सफोर्ड विश्वविद्यालय प्रेस ओयूपीले प्रकाशित गरेको छ। त्यसमा 10 मध्ये 6 जनाले एआईले पढ़ाईसँग सम्बन्धित आफ्नो क्षमतामा नकारात्मक असर पारेको बताएका थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
चालू आर्थिक वर्ष 2082-83 पहिलो 5 महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य रूपमा सुधार भएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा चालू आर्थिक वर्षमा आयात निर्यात र कुल वैदेशिक व्यापारमा सुधार देखिएको छ। भन्सार विभागका अनुसार मंगिरसम्ममा आयात 15.83% बढ़ेर 7,66,18,91,00,000 रूपियाँ बराबर पुगेको छ। यस अवधिमा आयातको तुलनामा निर्याततर्फ अझ उच्च वृद्धि भएको छ। 5 महिनाको अवधिमा नेपालबाट हुने निर्यात 58.17% बढ़ेर 1,16,50,00,000,000 रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात 73,65,97,00,000 रूपियाँ मात्र रहेको थियो। 5 महिनाको अवधिमा नेपालको आयात निर्यातका आधारमा व्यापार घाटा 6,49,50,68,00,000,000 रूपियाँ बराबर रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा 10.52% बढ़ी हो। होटल तथा रेस्टुरेन्टका संचालक तथा कर्मचारीले खाद्य सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल पर्यटन बोर्ड यूएनडीपी को दिगो पर्यटन विकास परियोजना र रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल रेमानको आयोजनामा गरिएको खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी कार्यक्रमका वक्ताहरूले होटल र रेस्टुरेन्टहरूले खाद्य सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भएको हो। कार्यक्रममा रेमानका अध्यक्ष संघर्ष विष्टले होटल तथा रेस्टुरेन्टबाट प्रदान गरिने खानालाई कसरी सफा सुरक्षित र स्वस्थकर बनाउन सकिन्छ भनेर होटल र रेस्टुरेन्टका व्यवसायीहरूलाई समय समयमा क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो। क्षमता अभिवृद्धि तालिम कार्यक्रममा प्रशिक्षक फूड साइन्टिस्ट डाक्टर हुमा बुकिम, फूड टेक्नोलोजिस्ट संजय भण्डारी, नवीन कर्माचार्य र प्रेम बहादुर छेत्रीले खाना पकाउने, भण्डारण गर्ने लगायतका कार्यलाई कसरी सुरक्षित र भरपर्दो बनाउने भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। रेमानले काठमाडौँ उपत्यकाभित्र संचालित 260 होटल तथा रेस्टुरेन्टका संचालक तथा कर्मचारीहरूलाई खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी तालिम प्रदान गरेको जनाएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको ऋणको भारी कम गर्न सुरक्षित आप्रवासनको काम स्थानीय सरकारबाटै गर्नुपर्नेमा सम्बन्धित क्षेत्रका सरकार राख्नेहरूले जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले सकेसम्म थोरै लगानी गरेर श्रमिक विदेश जान सके मात्रै राष्ट्र र परिवारले लाभ लिन सक्ने बताउनुभयो।
मच्छिन्द्र फुटबल क्लबले एनफायू सोह्र लीगमा हिमालयन शेर्पा क्लबलाई 6-1 हराएको छ। सोमबार भएको खेलमा शीर्ष स्थानको मच्छिन्द्रले शानदार प्रदर्शन गरेको छ। एकपक्षीय खेल खेलेको मच्छिन्द्रले शेर्पालाई कुनै मौका नै दिएन। जीतसँगै मच्छिन्द्रले 23 खेलबाट 52 अङ्क पुर्याएको छ। एक खेल कम खेलेको विभागीय टोली नेपाल पुलिस क्लबको 49 अङ्क छ। सोमबार नै भएको दोस्रो खेलमा सातो बाटो युथ क्लबलाई जाउलाखेल युथ क्लबले 4-2 हरायो। जाउलाखेलको जितमा विशाल साईले ह्याट्रिक गरे। उनले खेलको 45, 54, 81 मिनटमा गोल गरेका थिए। एक गोल सुमित वाइवाको नाममा रह्यो। यता सातो बाटोको लागि एरिस खत्रीले 1 गोल फर्काएका थिए। 9 एनबीए महिला तथा पुरुष भलिबल च्याम्पियनशीपमा यसपटक गण्डकी प्रदेशको सहभागिता नहुने भएको छ। नेपाल भलिबल संघ एनबीए को आयोजनामा च्याम्पियनशीप 11 पुरुषदेखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवरहरूमा शुरू हुँदैछ। च्याम्पियनशीपमा पुरुषतर्फ 12 र महिलातर्फ 8 गरी कुल 20 टोली सहभागी हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ। महिलातर्फ 3 विभागीय टोली नेपाल पुलिस क्लब, ईपीएफ र त्रिभुवन आर्मी क्लब सहभागी हुनेछन्। यी बाहेक न्यू डायमण्ड युथ स्पोर्ट क्लब, एभरेस्ट भलिबल क्लब, कर्णालीको चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र मध्य प्रदेश खेलकुद परिषद सहभागी छन्। पुरुषतर्फ पनि 3 विभागीय टोली सहित मणिमुकुन्द भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र, कोशी प्रदेश भलिबल संघ, खिल्जी युवा क्लब, बुढानील कण्ठ भलिबल क्लब, ढोरपाटन क्लब र कृतिपुर भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने भएको छ। संघका अनुसार विभागीय टोली बाहेक क्लबले एएफसी अधिकतम 3 विदेशी खेलाड़ी एएफसी टीममा समावेश गर्न पाउनेछन्। यसले प्रतियोगिताको स्तर थप गास्ने विश्वास लिएको छ।
अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा निर्वाचन सम्बन्धमा निर्वाचन आयोग, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि बीच छलफल, निर्वाचन प्रक्रियामा सहभागी हुन सबै दलहरूलाई प्रधानमन्त्री सुशीला कार्कीको आह्वान। आगामी फागुन 21 गते हुने निर्वाचनमा 10,16,000 मतदाता थपिएको निर्वाचन आयोगद्वारा जानकारी। चालू आर्थिक वर्षको 5 महिनाको अवधिमा मुलुकबाट हुने निर्यातमा 58% वृद्धि। एआईमा अत्यधिक निर्भरताले मानिसको समस्या समाधान गर्ने क्षमतालाई कमजोर पार्ने एक अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्ष। र नवौं एनबीए भलिबल च्याम्पियनशीपमा पुरूषतर्फ 12 र महिलातर्फ 8 गरी कुल 20 टोली सहभागी हुने। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।